एक तो ईशा का वक्त 9:30 हो सकता है। ईशा मेरा ख़्याल है कि इससे मुराद वो होगा दुरूद शरीफ़ और दुआ। फ़िलहाल तो हमने वही 8:30 बजे का जो वक्त रखा था वही रहने देते हैं, इसलिए कि पिछले हफ्ते हमने वो तय कर लिया था और उस वक्त मजमा भी ज़्यादा था। तो पिछले हफ्ते जो 8:30 बजे का वक्त तय किया था दुरूद शरीफ़ और दुआ का वही रखते हैं। मुझे मालूम है बहुत सी जगहों पर उस वक्त ईशा की नमाज़ का वक्त होगा, लेकिन बहरहाल अब सबको साथ लेना शायद मुश्किल हो, तो फ़िलहाल हम वही 8:30 का रखते हैं। अगर ज़्यादातर लोगों की कुछ राय उसके ख़िलाफ़ हो या उसको बदलने की हो तो इंशाल्लाह बदलने का भी सोच सकते हैं, लेकिन फ़िलहाल 8:30 का ही रहने देते हैं, इसलिए कि वो 9:30 में लोगों को मुश्किल हो जाएगी। जल्दी तो कर सकते हैं लेकिन देर करने में लोगों को मुश्किल होंगी। लोग तो और जल्दी करना चाह रहे थे, 7:30 या 8 करना चाह रहे थे, तो फ़िलहाल हम 8:30 ही रखते हैं, उससे ज़्यादा ताखीर नहीं करते। एक तो वो बात हो गई। दूसरी बात, एक अहम सवाल है जो तकदीर के बारे में बात चल रही थी कि तकदीर लिखी जा चुकी है तो क्या बुरी तकदीर दुआ के ज़रिए से बुरी तकदीर अच्छी तकदीर में बदल सकती है? यहाँ दो बातें जहन में रखनी है। एक तो हमारा अकीदा दुरुस्त हो, एक तो ये कि हमारा अकीदा दुरुस्त हो। अकीदा ये है कि हम ये माने आमन तो बिलकद्र खैर ही व शर ही, तकदीर पर ईमान लाते हैं, चाहे वो तकदीर हमें अच में कोई चीज़ अच्छी लगे बुरी लगे, वो सब हर तकदीर पर ईमान लाना ये तो एक बुनियादी चीज़ है और एक ज़रूरत है। ये हमारा अकीदा दुरुस्त होना चाहिए। जो होता है अल्लाह ने पहले से लिखा जा चुका था, जैसे हमने इस हदीस में पढ़ लिया, ये तो एक बात है। दूसरी बात यह है कि हमें करना क्या है। जब अमल का वक्त आए, जब करने का वक्त आए, तो उस वक्त हमें कोशिश और दुआ, कोशिश ही करनी है, लेकिन कोशिश का एक हिस्सा है दुआ भी है, तो इंसान कोशिश और दुआ का एहतमाम करे। हम इस तरह कोशिश करें कि जैसे गोया कि अल्लाह ताला हमारी दुआ और हमारी कोशिश से अल्लाह ताला हालात बदल देंगे, इसलिए कि हमें नहीं मालूम तकदीर में क्या लिखा हुआ है। हो सकता है तकदीर में यही लिखा हो कि ये बंदा इतनी दुआ मांगेगा, इतनी दुआ मांगेगा और उसके नतीजे में मैं उसको ये दे दूंगा। तो बहरहाल हमारे लिए ये असल अमल का जो हुक्म दिया गया है अमल करने का, वो ये है कि हम अपनी कोशिश करते रहें, हम तकदीर के भरोसे पर बैठ ना जाएं कि अच्छा तकदीर में जो लिखा होगा वो होकर रहेगा। नहीं, हमें यह हुक्म दिया गया है तुम कोशिश करते रहो, अपने जितना हो सकता है उसका एहतमाम करते रहो, हमें इस बात का हुक्म है। हम इसको आप सल्लल्लाहु अलैहि वसल्लम के हालात से देखें। हालांकि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को भी मालूम था तकदीर में जो है वो है, बदर का मौका है, जंग होने वाली है, आप सल्लल्लाहु अलैहि वसल्लम खूब दुआ मांग रहे हैं, बहुत एहतमाम से दुआ मांग रहे हैं। हालांकि मालूम है कि अब जो तय हो चुका वो हो चुका, फ़तह या उनकी होगी या हमारी होगी, जो भी होगी, खूब दुआ मांग रहे हैं। यही सिखाया कि देखो कोशिश और दुआ, ये दोनों चीज़ों को साथ साथ लेकर चलो। हमने तफसीर में भी वही पढ़ रहे थे, मूसा अलैहिस्सलाम जा रहे हैं तो जहाँ पर फिरौन की हुकूमत है उस इलाके को छोड़कर निकले, दुआ भी की रब्बी नजीनी मिनल कौमिल ज़ालिमीन, जो मंगल की तफसीर में भी आया। तो बहरहाल हमें जो अमल करना है वो ये है कि इंसान अपनी कोशिश करता रहे, दुआ करता रहे, इसलिए कि हमें नहीं मालूम कि तकदीर में लिखा क्या है, जो होगा वही होगा जो अल्लाह ताला ने तकदीर में लिख दिया है, लेकिन हम कोशिश के मुकल्लफ़ हैं, दुआ के हम मुकल्लफ़ हैं, और अगर उसके बाद अल्लाह ताला खैर ले आते हैं तो तकदीर में वही लिखा था। तकदीर हकीकतन नहीं बदलती, लेकिन तकदीर में लिखा था कि ये इतनी कोशिश करेगा फिर इसको दे दिया जाएगा, ये असल तकदीर जो है जिसको तकदीर मुबरम कहा जाता है। हाँ, एक होती है तकदीर मुअल्लक़, एक होती है तकदीर मुअल्लक़, लेकिन ये तकदीर मुअल्लक़ जो है तो फ़रिश्तों के एतबार से, हमारे एतबार से, कि फ़रिश्ते को बता दिया गया कि देखो अगर ये इतनी दुआ मांगे और ये करे और ये कोशिश करे तो इसको ये दे देना, न करे तो ना देना, लेकिन असल अल्लाह ताला तो जानते ही हैं कि क्या करने वाला है, ये फ़रिश्ते को ये बताया गया था। तो जब कहते हैं तकदीर में तब्दीली आ सकती है तो वो फ़रिश्ते को जो दिया गया था उसके लिहाज से, कि फ़रिश्ते को यही बताया गया था कि देखो अगर ये इस तरह करता है तो इसको ये दे देना, ये नहीं करता तो ये ना देना। बहरहाल हासिल वही है, एक अल्लाह के यहाँ जो बात तय हो चुकी वो तय हो चुकी, اس میں کوئی تبدیلی نہیں آئے گی, لیکن اس کے بھروسے پر ہم رک نہ جائیں کوئی کام کرنے سے. ہمیں جو حکم دیا گیا ہے کہ انسان اپنی کوشش کرتا رہے, دعا کرتا رہے, ہمیں اس کا اہتمام کرنا ہے. ایک اور سوال ہے, یہ بھی ایک اہم سوال ہے اور اس کا میں نے ضمناً بات کی تھی لیکن مختصر بات کی تھی, کہ اگر کسی کو کوئی تکلیف پہنچ رہی, کوئی اس کا مخالف ہے کسی وجہ سے یا جو بھی ہے, حالات کسی وجہ سے مشکلات ہیں, تو کسی کو اگر تکلیف پہنچ رہی ہے کسی شخص سے اور مستقل پہنچ رہی ہے تو کیا یہ اس بات کی علامت ہے کہ ہم اس امتحان میں ناکام ہو رہے ہیں اس لیے کہ بار بار تکلیف ہو رہی؟ نہیں, تکلیف کا زیادہ ہونا یہ اللہ تعالیٰ کی طرف سے ناراضگی کی علامت نہیں ہے. یہ ایک مستقل بحث ہے, انشاءاللہ کبھی اس پر تفصیل سے بات ہوگی, پہلے بھی شاید ہو چکی ہو, مجھے یاد نہیں ہے, لیکن بہرحال کبھی انشاءاللہ بات ہو جائے گی کہ تکلیف جو دنیا میں آتی ہے اس کے مختلف اسباب ہوتے ہیں. بعضوں کے لیے تکلیف سزا ہوتی ہے, گناہوں کی وجہ سے ہوتا ہے. بعضوں کے لیے تکلیف ان کے درجات کی بلندی کے لیے ہوتی ہے. تکلیف کے وقت دھیان اللہ کی طرف ہو اور انسان اللہ تعالیٰ سے انسان کا تعلق بڑھ جائے تو یہ اس بات کی علامت ہے کہ یہ درجات کی بلندی کے لیے ہے. تکلیف کے وقت انسان غلط کام میں لگ جائے, شکایت کرنے لگ جائے کہ میرے ساتھ ایسا کیوں ہو رہا ہے, غلط کام میں لگ جائے, تو یہ اس کی علامت ہے اس بات کی کہ یہ گویا سزا مل رہی ہے. یہ ایک علامت ہے, دلیل نہیں ہے, لیکن بہرحال ہر تکلیف, اس لیے کہ حدیث میں یہ بھی تو آتا ہے کہ انبیاء علیہ السلام کو جو تکلیفیں پہنچی تھیں, حدیث میں بھی تو آتا ہے کہ اشد الناس بلاء الانبیاء, سب سے زیادہ تکلیفیں تو انبیاء کو پہنچی تھیں. لیکن وہ تکلیف کیسی تھی؟ وہ تکلیف ہوتی تھی اس طرح کہ ان کے درجات کی بلندی کے لیے, ان کو اس مقام تک پہنچانے کے لیے. اولیاء اللہ کو تکلیفیں پہنچتی ہیں, انبیاء کو تکلیفیں پہنچتی ہیں. تو بہرحال تکلیف کا مطلب یہ نہیں ہے کہ سزا ہے اور اللہ تعالیٰ کی ناراضگی ہے. ہاں, البتہ اس موقع پر انسان یہ سوچے کہ اچھا, من جانب اللہ ہے, اللہ تعالیٰ اس کے بدلے میں کچھ اور دینا چاہ رہے ہیں, چاہے ہمیں اس کی خیر نظر نہیں آ رہی, لیکن اللہ تعالیٰ اس کے بدلے میں کوئی خیر دینا چاہ رہے ہیں. اس میں انشاءاللہ کوئی خیر ہوگی. دنیا میں بھی امید رکھیں کہ اللہ تعالیٰ کوئی خیر دے دے, ورنہ آخرت کی تو خیر ہے ہی ہے انشاءاللہ. بعضوں کو اللہ تعالیٰ نے جنت کے لیے پیدا کیا ہوتا ہے تو دنیا میں تکلیفوں سے گزرتے ہیں, بعضوں کو اللہ تعالیٰ دنیا میں شروع دور میں تکلیفوں سے گزارنے کے بعد دنیا میں بھی اللہ تعالیٰ راحت دیتے ہیں, آخرت کی راحت تو ان کے لیے ہوتی ہی ہے. تو اس لیے اس کی بنیاد پر کوئی انسان فیصلہ نہیں کر سکتا. ہاں, اپنا تعلق اللہ سے مضبوط رکھیں, یہ اصل بات ہے. ایک اور سوال ہے کہ ہم قرآن روزانہ پڑھتے ہیں, اس کا ثواب مرحومین کو بخش سکتے ہیں؟ بخشنے سے ہمارے ثواب میں کوئی کمی آتی ہے؟ نہیں, کوئی کمی نہیں آتی. انسان جب کوئی عمل کرتا ہے, قرآن پڑھتا ہے, اس کا ثواب دوسروں کو پہنچاتا ہے, تو عمل کرنے کا ثواب تو انسان کو ملتا ہی ملتا ہے, وہ تو مل گیا. ثواب پہنچانے سے دوسرے جس کو پہنچایا اس کو مل گیا, اور پھر مزید یہ ہے کہ ثواب پہنچانے کا ثواب بھی انسان کو ملتا ہے. ایک کے تین ہو گئے. لوگ کہتے ہیں ایک پتھر سے دو شکار, یہاں تین شکار ہو رہے ہیں. انسان نے قرآن پڑھا, مثلا سورہ یاسین پڑھ لی, سورہ یاسین پڑھنے کے بعد اس کو ویسے ہی کوئی نیت نہیں کی تو اس کو ثواب مل گیا اپنے آپ کو پڑھنے کا. ثواب پہنچایا تو جس کو پہنچایا اس کو ثواب مل گیا, دو شکار ہو گئے. الفاظ سے بتا رہا ہوں, مطلب یہ کہ دو فائدے حاصل ہو گئے. اور پھر انسان نے چونکہ ایک دو عمل کیا نا, ایک تو خود پڑھا اور دوسرا ہے کہ دوسروں کو فائدہ پہنچایا, تو اس فائدہ پہنچانے کی وجہ سے اس کو مزید اجر مل رہا ہے. فائدہ ہی فائدہ ہے. ہمارے بعض مشائخ کا تو وہ فرماتے ہیں کہ ہمارا جتنا بھی عمل ہے, ہر عمل کی ہم نے پہلے سے نیت کر لی کہ اللہ جس عمل کا ہم نے ثواب کسی خاص کو پہنچایا وہ تو پہنچا دیا, نہیں پہنچایا تو ان تمام اعمال کا ثواب, تمام جو مستحق اجر ہو سکتے ہیں, پوری امت کو پہنچا دیں. انسان کیوں اپنے پاس روک کر رکھے, پہلے سے ہمارے مشائخ اتنے اعمال کر کے گئے, ثواب ہمیں پہنچا کے گئے, اس اعلی ثواب کر کے گئے ہمارے لیے. حضرت تھانوی رحمۃ اللہ علیہ کا تو خاص طور پہ اس طرح کے ملفوظ منقول ہیں. تو بہرحال اس میں کوئی انسان کا فائدہ ہی فائدہ ہے اگر کسی کو ثواب پہنچاتا ہے, نقصان کی کوئی صورت نہیں ہے. ایک اور سوال ہے, ایک صاحب یہاں نیو جرسی میں بہت بیمار ہیں, کووڈ کی وجہ سے ہارٹ نے کام کرنا چھوڑ دیا ہے, مشینوں پر نماز با جماعت, نمازی با جماعت صاحب دعا کی, اچھا درخواست کی ہے کہ کوئی بیمار ہیں, ٹھیک ہے سب مل کے ہی دعا کر لیں کہ اللہ تعالیٰ کس کی دعا قبول فرما لیں, کس کے آمین قبول فرما لیں. تو دعا کر لیتے ہیں کہ اللہ تعالیٰ, اور رات کو بھی انشاءاللہ دعا میں ان کو یاد رکھ لیں گے کہ اللہ تعالیٰ ان کو ان کے ساتھ آسانی کا معاملہ فرمائے اور اللہ تعالیٰ صحت کاملہ عاجلہ مستمرہ عطا فرمائے, اور ان کی وجہ سے جو بیچارے ان کے گھر والے پریشان ہیں, جن کے لیے مشکلات ہیں, اللہ تعالیٰ سب کے لیے آسانی کا معاملہ فرمائے. اور جہاں جہاں بھی جو بھی اللہ کے بندے پریشانی میں بیماری میں مبتلا ہیں, سب کے ساتھ اللہ تعالیٰ آسانی کا عافیت کا معاملہ فرمائے. سبحانک اللہم و بحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک. رات کو انشاءاللہ پھر 8:30 بجے جمع ہو جائیں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.